अस्तिको मङ्गलबार हामी हस्पिटलमा थियौँ, स्तुपा कम्युनिटी हस्पिटलमा। पास्टर हुनुहुन्थ्यो, अस्वस्थ हुनुहुन्थ्यो, अनि हामी उहाँसँग हस्पिटलमा थियौँ। अनि निशान भाइले मलाई त्यहाँनिर एकजना भारतबाट आउनुभएको, भारतको विशेष गरी त्यो लद्दाख भन्ने ठाउँबाट आउनुभएको मानिससँग उहाँले परिचय गराउनु भयो। उहाँको नाम मलाई थाहा भएन, तर उहाँ कुनै समय बौद्ध धर्मावलम्बी हुनुहुन्थ्यो, तर पछि उहाँ क्रिस्चियन भन्नुभयो, बाइबल कलेज पनि जानुभयो उहाँ, अनि पछि चर्चमा सामेल भएर एकजना पास्टरको सहायक भएर उहाँले काम पनि गर्नुभयो। तर पछि के भयो, लगभग 10 वर्षसम्म क्रिस्चियन यात्रा हिँडिसकेपछि, क्रिस्चियन विश्वासमा हिँडिसकेपछि उहाँले फेरि ख्रिस्टलाई त्यागिदिनुभयो। उहाँले आफ्नो विश्वासको जहाज डुबाउनु भयो र अन्तत उहाँ संसारतिरै फर्किनुभयो र उहाँले मानवतावादी बन्नुभएको छ। मानव नै धर्म हो। सुप्रियहरू, आज क्रिस्चियनहरू आकाशबाट चराहरू भुइँमा खसे झैँ विश्वासबाट पतन भइरहेको हामी देख्छौँ। धेरै क्रिस्चियनहरू विश्वासबाट पछि हटिरहेको देख्छौँ। सेवकदेखि साधारण विश्वासीसम्म विश्वासबाट हामी पछाडि हटिरहेको, पतन भइरहेको देख्छौँ। यस बिहानी तपाईँ विश्वासको यो दौडिने क्रममा, क्रिस्चियन यो यात्रामा कहाँ हुनुहुन्छ? कतै तपाईँले ख्रिस्टप्रतिको त्यो आफ्नो त्यो चासो, इन्ट्रेस्ट बिस्तारै, त्यो रुचि बिस्तारै गुमाउँदै त गइरहनु भएको छैन? कतै ख्रिस्ट तपाईँको लागि इन्ट्रेस्टिङ विषय कम बन्दै गइरहेको छैन, कम इन्ट्रेस्टको विषय त भइरहेको छैन? यदि आज ख्रिस्ट आउनुभयो भने, यदि भोलि ख्रिस्ट आउनुभयो, अर्को हप्ता अथवा अर्को वर्ष ख्रिस्ट आउनुभयो भने, के तपाईँमा त्यतिखेर पनि विश्वास भेटिन्छ होला? के तपाईँ त्यतिखेर पनि ख्रिस्टको प्रतीक्षामा सबै जीवनमा आइपरेको परिस्थितिको बावजुद पनि रहिरहेको, ख्रिस्टलाई कुरिरहेको भेटिन्छ होला? हामी आत्मिक तवरमा सुरक्षित छैनौँ, हामीले कुरा बुझ्नुपर्छ। हामी आत्मिक रूपमा सुरक्षित छैनौँ, हामी हात बाँधेर ढुक्क भएर हामी बस्न सक्दैनौँ। हामीले हाम्रो मुक्तिको यो कामलाई डर र कम्पसाथ पुरा गर्नै पर्छ। हो, हाम्रो मुक्ति हामीमा निर्भर छैन, हाम्रो शक्तिमा निर्भर छैन, किनकि हाम्रो मुक्ति ख्रिस्टले सिद्ध्याउनु भएको त्यो क्रुसको काममा र परमेश्वरको बचाउने अनुग्रहमा पूर्णतया निर्भर छ। हामी हाम्रो मुक्तिमा कुनै पनि योगदान पुर्याउँदैन, तर ख्रिस्टको त्यो बचाउने शक्ति र परमेश्वरको सुरक्षित राख्ने त्यो अनुग्रह हाम्रो विश्वासको त्यो स्थिरतामा देखिन्छ। त्यसैले सबैभन्दा पहिले त तपाईँ किन ख्रिस्चियन हुनुभयो भन्दै आफूलाई प्रश्न गर्दै सुरु गर्नुपर्छ। सबैभन्दा इन द फर्स्ट प्लेस, सबैभन्दा पहिले सबै ठिकै थियो, जीवन चलिरहेको, तपाईँ हिन्दू हुँदा होस्, बुद्धिस्ट हुँदा होस्, वा किराती हुँदा होस्, तपाईँ जुन धर्म हुनुहुन्थ्यो, सबै कुरा ठिकै चलिरहेको थियो। तर तपाईँ किन ख्रिस्चियन बन्नुभयो? सबैभन्दा पहिले त एकपल्ट सोध्नुहोस् आफैलाई, खास के को लागि तपाईँले ख्रिस्टलाई पछ्याउने छनौट गर्नुभयो? तपाईँ किन चर्च जान थाल्नुभयो? किन तपाईँले ग्रहण गर्नुभयो? किन बप्तिस्मा लिनुभयो? के तपाईँले यीशु ख्रिस्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर चिनेको कारणले हो? के तपाईँले परमेश्वरको पवित्रता, पापको गम्भीरता, नरकको वास्तविकतालाई बुझिसकेर ख्रिस्टतर्फ उहाँको क्रुसमा त्यो भर पर्नलाई टाँसिनेर तपाईँ विश्वासद्वारा कुद्नुभएको? के तपाईँले ख्रिस्टमा परमेश्वर क्रोधबाट बस्नलाई शरण लिनुभएको? वा तपाईँको बाबुआमा ख्रिस्टियन हुनुहुन्थ्यो, त्यस कारण तपाईँ पनि ख्रिस्टियन हुनुभयो, बाबुआमाले पछ्याएको धर्म तपाईँले पछ्याउन थाल्नुभयो, सानैदेखि चर्च गएर हुर्किनुभयो, अब ठुलो भयो यो चर्च नगए कहाँ जाने, मन्दिर त गएकै छैन सानैदेखि, अप्ठ्यारो लाग्छ, मस्जिद जाने कुरै भएन, परको कुरा भयो, चर्चै हो। वा तपाईँलाई कसैले, यदि ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँ निको हुनुहुन्छ, तपाईँको विवाह राम्रो हुन्छ, छोरा हुन्छ, यदि छोरा भएको छैन भने तपाईँको व्यवसायहरू सबै होइन फस्टाएर जानेछ, फलिफाप हुनेछ, तपाईँको समस्याहरू सबै हटेर जानेछ भनेर भनिदिएको कारणले गर्दाखेरि तपाईँ ख्रिस्टमा, म पनि त्यसो भए ख्रिस्टमा विश्वास गर्छु भनेर आउनुभयो। प्रियहरू, यदि तपाईँ ख्रिस्टलाई पाउनलाई ख्रिस्टमा आउनुभएको छैन, ख्रिस्ट बाहेक अरू कुराहरू पाउनलाई ख्रिस्टमा आउनु भएको छ भने, विश्वास गर्नुभएको छ भने, तपाईँले त्यो कुरा पाएपछि पनि तपाईँले पाउनुहोस् वा नपाउनुहोस्, तपाईँ आफ्नो बाटो अन्त त लाग्नुहुनेछ। तपाईँ यदि ख्रिस्टमा चङ्गाईको निम्ति आउनुभएको छ भने, तपाईँले चङ्गाई पाउनुभयो भने पनि तपाईँ जानुहुन्छ, पाउनु भएन भने तपाईँ जानुहुन्छ। यो तपाईँ विवाहको निम्ति विश्वास गर्नुभएको छ, ग्रहण गर्नुभएको छ भने तपाईँको विवाह भइसकेपछि तपाईँ बाटो लाग्नुहुन्छ, विवाह भएन भने पनि तपाईँ बाटो लाग्नुहुन्छ। तर यदि तपाईँ ख्रिस्टलाई पाउनको निम्ति ख्रिस्टलाई नै तपाईँको मुख्य लक्ष्य बनाई ख्रिस्टमा आउनुभएको छ भने, यदि ख्रिस्ट नै तपाईँको सबभन्दा ठुलो आनन्द हो, ठुलो धन हो, जस्तै सुकै परिस्थिति भए तापनि, चाहे जस्तो सुकै दुःख कष्ट आओस्, सतावट आओस्, खेदो आओस्, विराम आओस्, समस्या आओस्, तपाईँले उहाँलाई कहिले छाड्नुहुने छैन। अझ महत्त्वपूर्ण कुरा त उहाँले तपाईँलाई कहिले छाड्नुहुने छैन। तपाईँले उहाँको सान्त्वना पाउनुहुनेछ, उहाँबाट उहाँमा तपाईँले आफ्नो ठुलो आनन्द महसुस गर्नुहुनेछ, तपाईँ उहाँलाई प्रेम गर्नुहुनेछ र उहाँको लागि जिउन थाल्नुहुनेछ। भजनकारले चाहिँ जुन आजको खण्ड भजन सङ्ग्रह 119 पाउँछौँ। सो तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा भजन सङ्ग्रह 119 पचाउनुहोस्। भजन सङ्ग्रह 119 आज हामी तिरतदेखि 80 हेर्दैछौँ। यहाँलाई थाहा छ हामी भजन सङ्ग्रह 119 हामीले धारावाहिक रूपमा परमेश्वरको वचन हेर्दै आइरहेको छौँ र आज हामी तिरतरदेखि 80 हेर्दैछौँ। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 862 भेटिन्छ। तपाईँले आफ्नो बाइबललाई दुई भागमा तपाईँले यसलाई डिभाइड गर्नुभयो भने तपाईँले खण्ड भेटाउन सक्नुहुन्छ। यदि तपाईँलाई तपाईँ बाइबलसँग त्यति परिचित हुन्न तर पनि तपाईँ हामीसँग यतिखेर हुनुहुन्छ भने दायाँ बायाँ अरू जोसँग बाइबल छ कृपया यसो हेर्ने कोसिस गर्नुहोला। र यो समय वचन सुन्ने समय हो र आफ्नो डिस्ट्र्याक्सनहरूलाई थाती राख्नुहोला, त्यसलाई नियन्त्रणमा राख्नुहोला र आफ्नो बाइबल काखमा खोलेर राख्नुहोला र मलाई ध्यान दिनुहोला। ओके, भजन सङ्ग्रह 119 तिरतदेखि 80 तपाईँका हातले मलाई बनाए र मलाई आकार दिए, तपाईँका आज्ञाहरू बुझ्ने समशक्ति मलाई दिनुहोस्। तपाईँको भय मान्नेहरू मलाई देखेर खुसी होउन् किनभने म तपाईँको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईँका नियमहरू धार्मिक छन् अनि तपाईँको विश्वसनीयता तपाईँले मलाई दुःख दिनुभएको छ भने म जान्दछु, अनि आफ्नो विश्वसनीयतामा तपाईँले मलाई दुःख दिनुभएको छ भने म जान्दछु। तपाईँको अचुक कृपा मेरो निम्ति शान्त बनाओस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञा अनुसार होस्। तपाईँको करुणा म माथि रहोस् र म जीवित रहँ, किनकि तपाईँको व्यवस्था मेरो आनन्द हो। अहङ्कारीहरू शर्ममा परुन् किनकि अकारण तिनीहरूले मलाई हानि पुर्याउँछन्, तर म तपाईँको आदेशहरूमाथि ध्यान गर्नेछु। तपाईँको भय मान्नेहरू र तपाईँका कानुन बुझ्नेहरू मतर्फ फर्कुन्, तपाईँका आज्ञाहरूप्रति म निष्कुट रहन सकौँ र मलाई लज्जित हुन नपरोस्। यस खण्डबाट हामी एउटा कुरा सिक्छौँ, एउटा मुख्य कुरा लामो छ तर यदि तपाईँसँग कलम कापीसम्म लेख्ने कोसिस गर्नुहोस्। जसले तपाईँलाई सृष्टि गर्नुभयो र बचाउनुभयो, जस्तो सुकै परिस्थितिमा पनि उहाँलाई प्रेम गर्नुहोस्, उहाँमा आनन्दित हुनुहोस् र तपाईँको अन्तिम श्वाससम्म उहाँको लागि जिउनुहोस्। जसले तपाईँलाई सृष्टि गर्नुभयो र उद्धार गर्नुभयो, बचाउनुभयो, जस्तै सुकै परिस्थिति आइपरे तापनि अब उहाँलाई नै तपाईँले प्रेम गर्नुहोस्, उहाँमा नै तपाईँ आनन्दित हुनुहोस् र अन्तिम श्वास रहन्जेलसम्म अर्थात् बाँचुन्जेल उहाँकै लागि बाँच्नुहोस्, जिउनुहोस्। जसरी तपाईँ आज घर जानुहुन्छ यही कुरा तपाईँले लिएर जानुहोस् कि जसले मलाई बनाउनु भयो आफ्नो महिमाको निम्ति, तर मैले बाटो बिराएँ, मैले विद्रोहको मार्ग पछ्याएँ, तर पनि उहाँले मलाई आफ्नो पुत्र दिएर बचाउनु भयो, अब म उहाँको निम्ति जिउनेछु, म उहाँमा खुसी रहनेछु, उहाँमा आनन्दित हुनेछु र जबसम्म म स्मृतिमा रहन्छु तबसम्म म मेरो निम्ति होइन, मेरो आमा बाबुको निम्ति होइन, समाजको निम्ति होइन, सरकारको निम्ति होइन, मेरो देशको निम्ति होइन, म उहाँको निम्ति जिनेछु, ख्रिस्टको निम्ति जिनेछु, जसले मलाई बनाउनुभयो, जसले मलाई बचाउनुभयो, आई विल लिभ फर हिम, म उहाँको निम्ति जिउनेछु। यही कुरा, यो सङ्कल्प लिएर तपाईँ घर जानुहोस्। आज भजनकारमा यही प्रकारको एउटा धुन हामी देख्छौँ, यो भजनकार यो खण्डमा, विशेष गरी यो खण्डमा यही प्रकारको एउटा हामी यो आवाज अथवा प्रसङ्ग यहाँनिर बगिरहेको हामी देख्छौँ। यी भजनकार विभिन्न परिस्थितिहरू बाहिर गइरहेको छ, उसलाई खेदो गर्नेहरू छन्, अकारण उसलाई सताउनेहरू छ, उस जीवनमा कष्ट छ, तर पनि आफ्नो सृष्टिकर्ता परमेश्वरतर्फ फर्किरहेको छ, आफ्नो उद्धारकर्ता परमेश्वरतिर फर्किरहेको छ, उहाँमा उसले आफ्नो आनन्द पाइरहेको छ, उहाँमा आशा राखिरहेको छ, उहाँलाई प्रेम गरिरहेको छ, उहाँको लागि ऊ जिइरहेको छ। हामी पनि यस्तै हुन चाहन्छौँ, हामी पनि यस्तै हुन चाहन्छौँ, किनकि जबसम्म हामी संसारमा रहन्छौँ तबसम्म हामी कष्ट भएर जानेछौँ, विभिन्न प्रकारको परिस्थिति, हामीले नसोचेको कुराहरू जीवनमा आइपर्नेछ, नसोचेको रोगहरू हामीलाई लाग्नेछ, सम्बन्धहरू बिग्रिनेछन्, जागिरबाट निकालिन्छौँ, ऋणले हामी दबिन्छौँ भने जस्तो हुँदैन येट, तर पनि हामीलाई के थाहा छ, स्वर्ग बनाउनुले मेरो मलाई बनाउनु भयो, मलाई बचाउनु भयो, म उहाँको हुँ, म उहाँको निम्ति जिउँछु। हेर्नु न 73 पदले के भन्छ, तपाईँका हातले मलाई बनाए र मलाई आकार दिए, तपाईँको आज्ञाहरू बुझ्ने समशक्ति मलाई दिनुहोस्। हामी संसारमा धेरैचोटि होइन परमेश्वर हामीबाट टाढा हुनुभएको हामी महसुस गर्छौँ, परमेश्वर त हुनुहुन्छ तर उहाँ हामीबाट धेरै टाढा हुनुहुन्छ हामी सोच्छौँ, उहाँले खासै हाम्रो जीवनमा चासो राख्नुहुन्न, कुनै संलग्नता उहाँले जनाउनुहुन्न। हामी सोच्छौँ कतिचोटि कि परमेश्वर मेरो वास्ता छैन, उहाँ एकदम बिजी हुनुहुन्छ, संसार रन गर्नु परेछ, चलाउनु परेछ, म यस्तो सानो एउटा धुलो कणलाई उहाँले देख्नुहुन्न, म के भएर गोजिरहेको छु, कुन कष्ट भएर म के भएर गइरहेको छु उहाँलाई थाहा छैन, उहाँ धेरै व्यस्त हुनुहुन्छ, उहाँसँग मेरो निम्ति समय छैन। तर भजनकारले तपाईँ र मलाई यदि हामी त्यस्तो महसुस गरिरहेको छौँ भने त्यहाँ सान्त्वना दिइरहेको छ, यदि तपाईँ परमेश्वरबारे परमेश्वर तपाईँबाट टाढा भएको, तपाईँको जीवन कुनै इन्ट्रेस्ट नराखेको तपाईँलाई महसुस हुन्छ भने, प्रिय भजनकारले परमेश्वरबारे जे भन्दैछन् या जे गवाही दिँदैछन् जे घोषणा गर्दैछन् त्यो कुरा विचार गर्नुहोस्। मानिसको सृष्टिमा परमेश्वरको त्यो व्यक्तिगत संलग्नताको गवाही दिँदै भजनकार यसो भन्छन् कि तपाईँका हातले मलाई बनाए र मलाई आकार दिए। भजनकारले यसो भन्दैन तपाईँले बोल्नुभयो र म बनिए, तर भजनकारले के भन्दैछ, तपाईँको हातले मलाई बनाए। परमेश्वरले तपाईँ र मलाई बनाउने क्रममा उहाँले आफ्नो हात प्रयोग गर्नुभएको हामी देख्छौँ। फेरि परमेश्वर वास्तवमा हाम्रो जीवनमा संलग्न हुनुहुन्छ, हि हेज पर्सनल इन्ट्रेस्ट इन आवर लाइफ, तपाईँको जीवनमा उहाँले व्यक्तिगत त्यो चासो रुचि राख्नुहुन्छ। तपाईँले विचार गर्नुभयो परमेश्वरले आदमलाई मात्र होइन, भजनकारले के भन्छ, तपाईँको हातले आदमलाई बनायो भनेर भनिरहेको छ भजनकारले, होइन तपाईँको हातले मलाई बनायो। हामी सृष्टिको वृत्तान्त हेर्छौँ भने परमेश्वरले आदमलाई हातले बनाउनु भएको, माटोबाट बनाउनु भएको देखिन्छ, एउटा कुमालेले एउटा भाँडा बनाए चाहिँ। तर भजनकारले के भन्छ, त्यो त हामी कसरी बनिन्छौँ भन्ने कुराको नमुना हो, आदम मात्र होइन म पनि। भजनकार चाहे दाउद होला सायद अर्को व्यक्ति होला, तर उसले के भन्छ, तपाईँको हातले मलाई बनाए। हामीलाई बनाउने क्रममा परमेश्वरले आफ्नो वास्ता देखाउनु भएको छ, उहाँले मायाले हामीलाई आकार दिनुभएको छ, परमेश्वरले हामीलाई आफ्नो आमाको गर्भमा रच्नुभएको छ, अदृश्य हामी देख्दैनौँ तर उहाँले नै हामी भित्रका त्यो अङ्ग प्रत्यङ्ग बनाउनु भएको छ, उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ। When we make something, हामी जब केही कुरा बनाउँछौँ त्यो कुरा हामीलाई मनपर्छ, माया लाग्छ, किनकि हामी त परिश्रम समय खर्च भएको हुन्छ। परमेश्वरले हामीलाई बनाउनु भयो एन्ड हि लभ्स अस, उहाँले हामीलाई फ्रेम गर्नुहुन्छ। कोही कोही मानिसहरूले मानिसहरूको त्यो बाहिरी रूप हेरेर ठट्टा गर्दै भन्छ कि ईश्वर यसलाई हतारमा बनाए जस्तो लाग्छ, तर प्रियहरू, परमेश्वरले तपाईँ र मलाई हतारमा बनाउनु भएको होइन, तपाईँ परमेश्वर तपाईँ र मलाई समय लिएर बनाउनु भएको छ, मन लगाएर माया साथ बनाउनु भएको छ। यसको अर्थ तपाईँ म जस्तो सुकै देखौँ, काली गोरी मोटी होइन, ओची होइन, जस्तो सुकै देख्यौँ, हामी सुन्दर छौँ, हामी ब्युटिफुल छौँ, हामी असल छौँ, किनकि परमेश्वरको हातले हामीलाई बनाउनु भएको हो। परमेश्वरले हामीलाई आफ्नै स्वरमा बनाउनु भएको जस्तो। त्यस कारण यो संसारले ब्युटिफुल के हो, कसलाई ब्युटिफुल भन्ने, कसलाई ह्यान्डसम भन्ने, कसलाई सुन्दर भन्ने भनेर परिभाषित गर्न हामी नदिउँ। परमेश्वरले बनाउनु भएको सबै कुरा असल छन् र सुन्दर छन्। तपाईँ सुन्दर हुनुहुन्छ, तपाईँ असल हुनुहुन्छ, किनकि परमेश्वरले तपाईँलाई बनाउनु भएको छ। परमेश्वरले तपाईँलाई आफ्नो हातले बनाउनु भएको छ र आकार दिनुभएको छ। सृष्टिमा परमेश्वरले आकाश र पृथ्वीलाई बनाउनु हुँदाखेरि, संसार बनाउनु हुँदाखेरि उहाँले केवल सबै कुरा बोलेर बनाउनु भयो, उज्यालो होस् तब उज्यालो भयो। तर जब परमेश्वरले मानिस सृष्टि गर्नुभयो, उहाँले केही फरक गर्नुभएको छ। उहाँले केवल बोल्ने मात्र काम गर्नुभएको छैन, उहाँले मानिसलाई माटोबाट सृष्टि गर्नुभएको छ, उहाँले मानिसलाई आकार दिनलाई आफ्नो हात प्रयोग गर्नुभएको छ। फेरि परमेश्वर कुशल कुमारले हुनुहुन्छ, उहाँ महान कारिगर हुनुहुन्छ र हामी उहाँको उत्कृष्ट कृति हौँ, उत्कृष्ट कृति, वी आर हिज मास्टरपिस। सुप्रिय यसको अर्थ तपाईँको जीवनमा परमेश्वर व्यक्तिगत चासो राख्नुहुन्छ। उहाँले तपाईँलाई बनाउने क्रममा कुनै स्वर्गदूतलाई खटाउनु भएन, ए गाब्रियल जाऊ अनि फलानालाई बनाऊ भनेर उहाँले भन्नु भएन, उहाँले तपाईँलाई आफ्नै हातले बनाउनु भयो। तर किन परमेश्वरले किन मानिसलाई सृष्टि गर्नुभयो, परमेश्वरले किन तपाईँलाई बनाउनु भयो, तपाईँको जीवनको उद्देश्य के हो, मानिसको जीवनको लक्ष्य के हो, के खानु पिउनु, काम गर्नु, कमाउनु, खर्च गर्नु, फेरि खानु, सुत्नु, फेरि त्यो सबै कुरा दोहोऱ्याउनु र अन्तत मर्नु नै जीवन हो, यतिको लागि परमेश्वरले हामीलाई बनाउनु भयो कि जीवन यति मात्र हो? यस संसारको दर्शन शास्त्रले तपाईँलाई बताउनेछ कि जीवनको कुनै अर्थ निहित अन्तर्निहित अर्थ छैन, कि जीवन अन्तत व्यर्थको छ, अर्थहीन छ भनेर दर्शन शास्त्रले भन्छ, निहिलिज्मले भन्छ, ओसोवादले भन्छ। सापेक्षवादले भन्छ, तिमीले दावी गर्छन् कि एक व्यक्तिको रूपमा तपाईँको छनौट र तपाईँको कामहरूद्वारा तपाईँले आफ्नो निम्ति त्यो अर्थ आफै सिर्जना गर्न सक्नुहुन्छ। तिनीहरू भन्छन् कि जीवनको लागि त्यो पूर्व निर्धारित ईश्वरीय उद्देश्य छैन, लाइफ हेज नो पर्पस दे विल क्लेम। तपाईँले आफ्नो जीवनको उद्देश्य लक्ष्य आफै गर्नुपर्छ, आफ्नो जीवनको अर्थ आफै गर्नुपर्छ र आफ्नो मूल्य मान्यता आफै सिर्जना गर्नुपर्छ उनीहरूले भन्छ। तर मेरो प्रियहरू, बाइबलले फरक मत राख्छ, हाम्रो अगाडि भएको खण्डले फरक मत राख्छ। सृष्टि गरेको प्राणी अर्थात् सृष्टिलाई जीवनको अर्थ परिभाषित गर्ने अधिकार छैन, यो अधिकार त केवल सृष्टिकर्तालाई मात्र छ, जसले आफ्नो हातले तपाईँले मलाई बनाउनु भयो र आकार दिनुभयो, जसले तपाईँले मलाई बनाउनु भयो उहाँले हामीलाई बताउनु पर्ने हुन्छ कि किन बनाउनु भयो, हाम्रो जीवनको उद्देश्य के हो, हामी बनिएको कुराहरूले म किन बने भनेर हामी हाम्रो जीवनको उद्देश्य हामी निर्धारित गर्न सक्दैनौँ। र परमेश्वरको अनुसार जीवन सुन्दर छ, लाइफ इज ब्युटिफुल, र यसको उद्देश्य छ, जीवन अर्थपूर्ण छ। परमेश्वरले हामीलाई एउटा उद्देश्यको निम्ति सृष्टि गर्नुभयो, परमेश्वरले हामीलाई उहाँको महिमा गर्नको निम्ति र सधैँभरि उहाँमा आनन्दित हुन आफ्नै स्वरूपमा बनाउनु भयो। हामी उत्पत्ति एक अध्यायमा हामी देख्छौँ यो कुरा, यसया 43 अध्यायमा यो कुरा देख्छौँ, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। हाम्रो जीवनको उद्देश्य र त्यो पूर्णता परमेश्वरलाई चिन्नु, परमेश्वरलाई प्रेम गर्नु र उहाँको निम्ति सेवा गर्नुमा भेट्छौँ। तर दुःखको कुरा के हो भने हामीले सृष्टिकर्ताको साटो आफ्नै महिमा खोजेका छौँ। आदम र हव्वाले सुरु गर्यो र सबैले त्यही पछ्याइरहेको छ। हामीले आफ्नो जीवनको त्यो उद्देश्य आफै निर्माण गर्दै परमेश्वर जस्तै हुन सक्छौँ भने त्यो झुटमा हामीले विश्वास गर्न पुगेका छौँ। शैतानले पहिलो दम्पति आदम र हव्वालाई यो झुट बोलेको थियो र त्यस बेलादेखि यो झुट सारा इतिहासभरि दोहोरिएको छ र थुप्रै मानिसहरूको जीवन यो झुटले गर्दा बर्बाद भइरहेको छ। हुन त यो झुट विश्वास गर्नेले आफूलाई बुद्धिमान छु भनी दाबी गर्छन् तर रोमी एक अध्यायले भने चाहिँ तिनीहरू वास्तवमा मूर्खै हुन्। सृष्टिले नै परमेश्वरका अदृश्य गुणहरू उहाँको अनन्त शक्ति उहाँको ईश्वरीय स्वभावको गवाई दिन्छ तैपनि मानव जातिले यो सत्यलाई तिनीहरूको अधर्मले दबाइरहेको छ। रोमी एक अध्यायको 25 पदले भने चाहिँ परमेश्वरको महिमा गर्नु र उहाँलाई धन्यवाद दिनुको सट्टा तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सदा सर्वदाका परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। फेरि परमेश्वरको अनादर गर्नु, उहाँलाई धन्यवाद नदिनु, परमेश्वरलाई मान्यता दिन नचाहनु कुनै सानो अपराध होइन। यो सारा सृष्टिका ब्रह्माण्डका राजाको विरुद्धमा गरिएको राजद्रोह हो। एउटा यस्तो महान पाप हो जुन परमेश्वरको धार्मिक इन्साफको योग्य छ। तर परमेश्वर आफ्नो अनुग्रहमा मानिसलाई बचाउन आफ्नै पुत्र अनन्तका वचन येशु ख्रिस्टलाई यस संसारमा पठाउनुभयो। येशु ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले उहाँ देहधारण हुनुभयो, मानिस बन्नुभयो र हामी माझ बास गर्नुभयो र तपाईँ र मैले जिउन नसकेको त्यो जीवन सिद्ध जीवन ख्रिस्टले जिदिनुभयो र उहाँ हामी पनि मर्नुपर्ने ठाउँमा उहाँ आफै मर्नुभयो अनि तेस्रो दिनमा उहाँ फेरि जीवित गर्नुभयो ताकि हामी नयाँ सृष्टिहरू बन्न सकौँ र परमेश्वरको महिमाको निम्ति जिउनको लागि हामी पुनर्स्थापित हुन सकौँ। यद्यपि हामी परमेश्वरको महिमाको लागि परमेश्वरको स्वरूपमा सृष्टि गरेका थियौँ तर त्यो स्वरूप पापले गर्दा विकृत भएको थियो, बिग्रेको थियो। तर परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा आफ्नो पुत्रको रगतद्वारा हामीलाई छुटकारा दिनुभएको छ। आफ्नो बलिदानद्वारा ख्रिस्टले हराएका कुराहरू हामीले गुमाएका कुराहरू फेरि पुनर्स्थापित गर्नुभएको छ र हामीलाई उहाँले आफ्नो रगतले किन्नुभएको छ, आफ्नो बनाउनु भएको छ ताकि हामी सधैँभरि उहाँको परमेश्वरको महिमा गर्न सकौँ। परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो, हामी पाप र विद्रोहले गर्दा उहाँबाट टाढा गयौँ तर फेरि परमेश्वरले तपाईँ र मलाई बचाउनु भयो। हामी उहाँको लागि जिउँछौँ, हामी उहाँलाई प्रेम गर्छौँ, हामी उहाँमा आनन्दित हुन्छौँ। प्रेम आत्मिक तवरमा मरेको मानिसले परमेश्वरको आराधना गर्न सक्दैन, उहाँको महिमा गर्न सक्दैन। एक प्राकृतिक मानिस आफ्नो पतित अवस्थामा परमेश्वरको महिमा गर्न असक्षम छ, असमर्थ छ। तर ख्रिस्टको कार्यद्वारा हामी हाम्रो सृष्टिकर्ता र पालनकर्ताको रूपमा परमेश्वरको सेवा गर्न सक्षम बनाइएका छौँ। उहाँले सुरुमा चाहनुभएको जस्तै गरी उहाँको महिमा गर्न अब हामी सक्षम भएका छौँ। र यदि यस बिहान यदि तपाईँले ख्रिस्टलाई चिन्नुभएको छैन भने, यदि तपाईँले ख्रिस्टद्वारा परमेश्वरसँग तपाईँ मिलापमा आउनुभएको छैन भने, फेरि तपाईँले आफ्नो जीवनको साँचो अर्थ भेटाउनु भएको छैन, अरू सबै ठाउँमा खोज्नुहोस्, जहाँ जहाँ खोज्नुहुन्छ तपाईँ खोज्नुहोस्, तर तपाईँले आफ्नो जीवनको अर्थ भेटाउनु हुने छैन। तपाईँले आफ्नो अर्थ आफै सृजना गर्न पनि सक्नुहुने छैन, तर गर्न आवश्यक पनि छैन। तपाईँले आफ्नो नाउँ कायम राख्न पनि आवश्यक छैन, तपाईँले आफ्नो पहिचान बनाएर रहन आवश्यक छैन। तपाईँ ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आउनुहोस्, परमेश्वरलाई चिन्नुहोस् र परमेश्वरको निम्ति जिउनुहोस्। तपाईँ ख्रिस्टको अनुयायी हुनुहुन्न भने तपाईँको जीवनको मुख्य लक्ष्य भनेको तपाईँलाई सृष्टि गर्ने परमेश्वरलाई चिन्नु र उहाँको महिमाको लागि जिउनु हो। आफ्नो पापहरूबाट फर्किनुहोस् र येशु ख्रिस्टमा भरोसा गर्नुहोस्, तब तपाईँले आज अर्थात् अहिले नै त्यो उद्देश्य पुरा गर्न थाल्नुहुन्छ। तर तपाईँ ख्रिस्टियन हुनुहुन्छ र परमेश्वर तपाईँलाई बनाउनु भयो, तपाईँलाई बचाउनु भयो र अहिले परमेश्वर तपाईँको सृष्टिकर्ता मात्र नभए पिता पनि हुनुहुन्छ भने र यो कुरामा तपाईँ विश्वास त हुनुहुन्छ, कन्फिडेन्ट हुनुहुन्छ भने, जब दुःख कष्ट आउँछ, जब समस्याले तपाईँलाई पक्रन्छ, आक्रान्त पार्छ, जब तपाईँ निरुत्साहित हुनुहुन्छ, जब तपाईँ उदास हुनुहुन्छ, जब तपाईँ आफ्नो जीवनमा कुनै अगाडि बाटो देख्नुहुन्न, भविष्य अँध्यारो देख्नुहुन्छ, ती क्षणहरूमा तपाईँले परमेश्वरतर्फ फर्किनुपर्छ। प्रिय प्रार्थनामा उहाँतर्फ फर्किनुहोस्, उहाँलाई खोज्नुहोस्, समाजको लागि उहाँलाई सोध्नुहोस्, ताकि तपाईँ उहाँका आज्ञाहरू बुझ्न सक्नुभएको होस्। वचनकारले चाहिँ तपाईँको हातले मलाई बोलाए र मलाई आकार दिए, तपाईँको आज्ञाहरू बुझ्ने समस्या मलाई दिनुहोस्। तर चौथो पदमा वचनकार भन्छ, तपाईँको भय मान्नेहरू मलाई देखेर खुसी हुन् किनभने म तपाईँको वचनमा भर पर्छु। हामी अक्सर भन्छौँ कि हामी सबै मानिसहरूलाई खुसी पार्न सक्दैनौँ, र यो सत्य हो कि हामी सबै मानिसहरूलाई खुसी पार्नु पर्दैन। विशेष गरी हामी अधर्मीहरूलाई खुसी पार्न सक्दैनौँ। यदि तपाईँ भक्तिको जीवन जिउने व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, उहाँको भय मान्नुहुन्छ, उहाँको आज्ञा पालन गर्नुहुन्छ भने अधर्मीहरू तपाईँलाई देखेर हैरान हुनेछन्। तर अर्कोतर्फ परमेश्वरको भय मान्नेहरू तपाईँलाई भेट्दा, अर्थात् तपाईँ जब परीक्षा र कष्टहरूको समयमा परमेश्वरको वचनमा भर पर्नुहुन्छ, त्यतिखेर तिनीहरू तपाईँलाई देखेर खुसी हुनेछन्। परमेश्वरको वचनमाथिको तपाईँको भरोसा, परमेश्वरलाई प्रेम गर्ने, उहाँको आज्ञाहरू पालन गर्ने, र तपाईँको व्यस्तता र बिमारीको बावजुद पनि स्थानीय चर्चलाई प्राथमिकता दिने त्यो प्रतिबद्धताद्वारा व्यक्त गरिन्छ भने, जब परमेश्वरको भय मान्नेहरूले तपाईँबाट प्रोत्साहन पाउनेछन्। जब तपाईँ तपाईँलाई बनाउनुहुने र तपाईँलाई बचाउनुहुने परमेश्वर जुनै पनि परिस्थितिमा जिउनुहुन्छ, अरू प्रभुको भय मान्ने मानिसहरू, अरू क्रिस्चियनहरू तपाईँलाई देखेर खुसी हुनेछन्, उनीहरूले पनि त्यसै गर्नलाई प्रोत्साहन पाउनेछन्। सो तपाईँ यस बिहान मध्याहको समयमा कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ? के तपाईँ अरूलाई परमेश्वरमा आनन्दित तुल्याउने किसिमको व्यक्ति हुनुहुन्छ कि अरूलाई हेडेक दिने खालको व्यक्ति हुनुहुन्छ, अरूलाई निरुत्साहित पार्ने खालको व्यक्ति हुनुहुन्छ? तपाईँको जीवन मानिसहरूलाई परमेश्वर प्रसन्न हुनलाई मद्दत गरिरहेको छ कि तपाईँ अरूहरूको आनन्दको खुसीको कारण बनिराख्नु भएको छ? यदि तपाईँ जसले तपाईँलाई बनाउनु भयो, जसले तपाईँलाई बचाउनु भयो, उहाँको जिउँदै हुनुहुन्छ भने, उहाँलाई प्रेम गर्नुहुन्छ भने, तपाईँलाई देखेर अरूहरू खुसी हुनेछन्, प्रसन्न हुनेछन्। सुप्रिय तपाईँको पास्टरको नाताले मेरो सबैभन्दा ठुलो आनन्द तब हुनेछ जब म तपाईँलाई परमेश्वरलाई प्रेम गरिरहेको, उहाँलाई प्रसन्न पार्ने जीवन जिइरहेको देख्छु, न कि जब तपाईँ धेरै दशंसा र भेटीहरू दिनुहुन्छ वा यस संसारमा सफलता हासिल गर्नुहुन्छ, स्वास्थ्य र समृद्ध हुनुहुन्छ। जब तपाईँ रोग कष्टको बावजुद पनि परमेश्वरको वचनमा आशा राखिरहनुहुन्छ, ख्रिस्टमा टाँसिरहनुहुन्छ र विश्वासमा अडिग रहनुहुन्छ, त्यतिखेर म तपाईँको निम्ति परमेश्वरको प्रशंसा गर्नेछु। म तपाईँलाई इसारा गर्दै अरूलाई भन्नेछु कि ऊ त्यो फलानालाई हेर्नुहोस् न, उसले परमेश्वरमा कस्तो भरोसा राख्छ। प्रिय, जसले तपाईँलाई सृष्टि गर्नुभयो र तपाईँलाई बचाउनुभयो, जस्तो सुकै परिस्थितिमा भने उहाँलाई प्रेम गर्नुहोस्, उहाँमा आनन्दित हुनुहोस् र तपाईँको अन्तिम सासम्म उहाँको लागि जिउनुहोस्। हो, जस्तै सुकै परिस्थितिमा पनि, किनकि परमेश्वर विश्वास योग्य हुनुहुन्छ। 75 पद, हे परम प्रभु, तपाईँको नियमहरू धार्मिक छन् अनि आफ्नो विश्वासनीयतामा तपाईँले मलाई दुःख दिनुभएको छ भने म जान्दछु। जब परमेश्वरले न्याय गर्नुहुन्छ, उहाँले कहिले पनि गल्ती गर्नुहुन्न, उहाँको न्याय कहिले पनि खराब हुँदैन। किन? किनकि परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले नै पाप के हो भनेर परिभाषित गर्नुहुन्छ र उहाँका नियमहरू जहिले पनि सिद्ध हुन्छन् र उहाँको नियमहरू पूर्णतया उहाँको आफ्नै त्यो न्याय र अनन्त त्यो ज्ञानसँग मेल खान्छ। परमेश्वरको आज्ञाहरूमा, परमेश्वरका नियमहरूमा कुनै त्रुटि छैन, परमेश्वरको नियमहरू धार्मिक छन् किनकि उहाँ सत्यता र धार्मिकताको स्तर हुनुहुन्छ। सो भजनकारले आफूले दुःख भोग्नुको कारण राम्ररी नबुझे तापनि उसको दुःख, उसको जीवन आइपरेको कष्ट ठिकै हो, सही नै हो भनेर उसले स्वीकार गरेका छन्, विश्वास गरेका छन्। किनकि भजनकार राम्रोसँग थाहा छ परमेश्वरको अनुशासन सधैँ न्यायपूर्ण र धर्मी हुन्छ। तपाईँलाई बनाउनु हुने र तपाईँलाई बचाउने परमेश्वरको निम्ति जिउनुहोस् भन्ने कुरा गरिरहेको छौँ, जुनै पनि परिस्थिति भनिरहेको छौँ। जुनै पनि परिस्थितिमा जीवनमा कष्टहरू आइपर्दा पनि, अनि भजनकारले त्यही गरिरहेको देख्छौँ, भजनकारले त्यही गरिरहेको हामी देख्छौँ। भजनकारलाई थाहा छ परमेश्वर विश्वासी के हुनुहुन्छ, उहाँको नियमहरू, उहाँको जजमेन्ट्स, यहाँ नियम भनेको छ, नियम भनेको रुल्स जस्तो हामीलाई लाग्छ, तर जजमेन्ट्स उहाँको न्यायहरू, उहाँले जे जे उहाँले न्याय गर्नुहुन्छ, इच्छा गर्नुहुन्छ, त्यो जहिले पनि अन्यायपूर्ण हुँदैन, जहिले पनि ठिक हुन्छ, धर्मी हुन्छ। यसको अर्थ भजनकारको जीवनमा आइपरेको कष्ट पनि ठिकै छ, यो न्याय जितै छ। भजनकारले इट्स नट फेयर भनेर क्वेसन गर्न मिल्दैन, किन किनकि परमेश्वरको न्यायहरू धार्मिक छन्। त्यसै गरी आज क्रिस्चियनहरू परमेश्वरको अनुशासनले उहाँको सिद्ध उद्देश्य पुरा गर्छ भन्ने कुरामा विश्वास त हुन सक्छन्, यद्यपि हामीले कष्ट भोग्नुको कारणहरू तुरुन्तै स्पष्ट नहोला। हामी यस्तो समाजमा जिइरहेको छौँ र यस्तो क्रिस्चियन समाजमा हामी जिइरहेको छौँ, यस्तो ईश्वरशास्त्र लिएर कि जीवनमा आइपर्ने दुःख कष्ट र क्लेश परमेश्वरको अविश्वासिकताको चिन्ह हो भने थुप्रै मानिसहरू विश्वास गर्छन्। यदि तपाईँको जीवन कष्ट छ, यदि तपाईँको जीवनमा त भने जस्तो भइरहेको छ भने पक्कै पनि परमेश्वर अविश्वासी हुनुहुन्छ भने कतिले सोच्छन्। यदि कसैले कष्ट भइरहेको छ भने तुरुन्तै यो मानिसले पक्कै पनि विगतमा केही पाप गरेको हुनुपर्छ, त्यस कारणले यस्तो भएको हो, त्यस कारण यो मान्छेले यस्तो दुःख भोग्नु परेको भनेर दोष लगाउने मानिसहरू हतार हुन्छ। तर हाम्रो सामु भएको पदले पद 75 एकदमै विपरीत सत्यता प्रस्तुत गर्छ कि परमेश्वर विश्वासयोग्य हुनुभएको कारण नै उहाँका छोराछोरीले दुःख कष्ट भोग्नु परेको छ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, त्यस कारण हामी दुःख कष्ट भोग्छौँ। त्यो कुरा तपाईँको मनमा पस्यो, माइन्डमा पस्यो, त्यति गेरी बुझ्नुभयो, बिकज गड इज फेथफुल वी सफर। परमेश्वर विश्वास योग्य हुनुहुन्छ, त्यसकारण हामी कष्ट भोग्छौँ। हामीलाई प्रश्न भनेको, स्वाभाविक प्रश्न भनेको, अरे परमेश्वरले किन आफ्नो छोराछोरीको जीवनमा दुःख कष्ट ल्याउनुहुन्छ, किन उहाँले कष्टलाई, कठिनाईलाई आफ्नो प्रेमको अभिव्यक्तिको रूपमा अनुमति आउनलाई अनुमति दिनुहुन्छ। किनभने प्रिय परमेश्वर, हाम्रो परमेश्वर एक गैर जिम्मेवार बुबा जस्तो हुनुहुन्न, जसले आफ्नो छोराछोरीहरूलाई छाडा छोडिदिन्छ, उनीहरूको अधर्महरूप्रति, उनीहरूको कामहरूप्रति उसले आँखा चिम्लेर तिनीहरूलाई पापमै लागिरहन र आफैलाई हानि पुर्याउन दिन्छ। हाम्रो परमेश्वर त्यस्तो गैर जिम्मेवार बुबा जस्तो हुनुहुन्न, बरु उहाँ त प्रेमिलो विश्वासयोग्य पिता हुनुहुन्छ, जसले आफ्ना छोराछोरीहरूलाई उनीहरूको परम भलाइको लागि ताडना दिनुहुन्छ। हिब्रू 12:6 यसो भन्छ, किनभने जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। प्रेयर कुन बुबाले विशेष गरी प्रेमिलो बुबाले आफ्नो छोराछोरीले त्यो बिजुलीको सकेटमा आफ्नो औँला होइन छिराउन लाग्दा हत्तपत्त उसको हातमा पिट्दैन र कुन बुबाले पिट्दैन र? बच्चा रुन सक्छ त्यतिखेर, उसले कुरा नबुझ्ला, तर बुबाको प्रेमले त्यतिखेर हस्तक्षेप गर्नेछ, उसले आफ्नो छोराछोरीलाई अनुशासनमा राख्नेछ। अनि भजनकार जस्तै उहाँका सन्तानहरूले पनि तिनीहरूको दुःख कष्टको बिचमा पनि परमेश्वरको विश्वासयोग्यताको गवाही दिन्छन्। यहाँनिर परमेश्वर नै तिनीहरूको प्रेमिलो पिता हुनुहुन्छ भनेर तिनीहरूले यहाँ बुझेका छन् र आफूले भोगेका हरेक पीडाहरू आफ्नो जीवनमा प्रभुको पवित्र तुल्याउने कार्यको भाग हो भन्ने कुरा विश्वास गर्छन्। त्यसकारण परमेश्वरको प्रेममा विश्वास त परमेश्वरको सन्तानले प्रियहरू नम्रतापूर्वक परमेश्वरबाटको त्यो छडीलाई, अनुशासनलाई स्वीकार गर्छ। परमेश्वरले हामीलाई अनुशासनमा राख्नुहुन्छ, परमेश्वरले हाम्रो जीवन कष्टहरू ल्याउनुहुन्छ, किन? किनकि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। आफ्नो सन्तानलाई प्रेम नगर्ने बुबाले अनुशासनमा राख्दैन। यदि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्न थियो भने उहाँले हामीलाई संसारमा हामीलाई समृद्ध हुन दिनुहुन्थ्यो, हामी संसारमा हामी एकदमै स्वस्थ र समृद्धि भएर समृद्ध भएर जिउने थियौँ होला, हामीले चाहेको सबै कुरा हामीले हासिल गर्ने थियौँ, र हामी अन्तत नर्क जाने थियौँ। तर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारण, हामीलाई ख्रिस्टको प्रतिरूपमा ढाल्नको निम्ति, अनन्तताको निम्ति तयार गर्नको निम्ति, हामीमा भएको त्यो संसारप्रतिको प्रेम मोहलाई निकाल्नको निम्ति कष्टहरू आउन दिनुहुन्छ। परमेश्वरको प्रेमले गर्दा हामी कष्ट भोग्छौँ। परमेश्वरले हामी प्रेम गर्नुहुन्छ, त्यसकारण उहाँले हामीलाई ताडना दिनुहुन्छ। हाम्रो छोरा इथन एक समय म कहाँ आएर भन्यो, बाबा त्यो मानिसले आफ्नो छोरालाई प्रेम गर्दैन है, किन र? मैले सोधेँ, किनभने उसको छोराले आज्ञा नमान्दा पनि उसलाई उहाँले अनुशासन दिनुहुन्न, पनिसमेन्ट नै दिनुहुन्न भनेर इथनले भन्यो। सो अनुशासन प्रेमको अभिव्यक्ति हो भनेर इथनले बुझेको छ। इथनलाई थाहा छ हामी उसलाई अनुशासनमा राख्छौँ, उसलाई ताडना दिन्छौँ, र थाहा छ किनकि उसलाई हामी प्रेम गर्छौँ। र अरू बुबाले त्यो गरेको नभन्दाखेरि उसलाई त्यो बुबाले आफ्नो छोराले प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा उसले क्वेसन उठाइरहेको थियो। सायद तपाईँहरूले पनि इथनले जस्तै आफ्नो जीवनमा आइपर्ने दुःख कष्टलाई आफ्नो प्रेमिलो बुबाको त्यो शुद्ध र पवित्र तुल्याउने त्यो कार्यको रूपमा हेर्न थाल्नुपर्छ होला। परमेश्वरले तपाईँलाई आफ्नो पुत्रको रूप समानमा ढाल्दै हुनुहुन्छ, तपाईँले एउटा महिमादेखि अर्को महिमातिर उक्काल्दै स्वर्गको लागि तयार पार्दै हुनुहुन्छ। त्यसकारण प्रिय, जब तपाईँ प्रार्थना गर्नुहुन्छ प्रभुलाई, त्यो तपाईँको जीवन आइपरेको दुःख कष्ट हटाइदिन अनुरोध नगर्नुहोस्, जुन अनुशासनको छडी हो। बरु भजनकारले जस्तै पद 76 भने चाहिँ त्यस कष्टको साथमा तपाईँलाई चाहिएको परमेश्वरबाट त्यो सान्त्वनाको निम्ति माग्नुहोस्। सान्त्वनाको निम्ति पद 76 भन्छ, तपाईँको अचुक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञा अनुसार होस्। भजनकारले परमप्रभुलाई दुःख कष्ट हटाउन विन्ती गर्दैन, बरु सहनलाई सान्त्वना माग्छ। भजनकारले दुःख कष्ट भोग्दै गर्दा परमेश्वरले अझै पनि उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा ऊ ढुक्क हुन चाहन्छ। भजनकार कष्टको समयमा सान्त्वनाको निम्ति केवल परमेश्वरतर्फ फर्किन्छ, किनकि उसलाई थाहा छ परमेश्वर बाहेक कसैले पनि भजनकारलाई सान्त्वना दिन सक्दैन। जब प्रभुको जनले भने चाहिँ सूर्यको अनुपस्थितिमा संसारका सबै मैनबत्तीहरू मिलेर कहिले पनि दिन बनाउन सक्दैन, सारा पृथ्वीले प्राणलाई कहिले खुसी वा पुनर्जीवित पार्न सक्दैन। वास्तवमा हामी कहाँ छौँ र हामीसँग के छ भन्ने कुराले खासै महत्त्व राख्दैन, जबसम्म प्रभुले हामीलाई भेट्नुहुन्न र हाम्रो सान्त्वनाको लागि उहाँको अचुक कृपाले हामीलाई आशिष दिनुहुन्न, हाम्रो प्राण पानी बिनाको सुक्खा भूमि नै रहनेछ। सुप्रिय, के तपाईँ सान्त्वना पाउन चाहनुहुन्छ? त्यसो भने क्षणिक त्यो स्रोतहरूमा सान्त्वना नखोज्नुहोस्। सम्बन्धमा, भोजनमा, धन वा स्वास्थ्यमा यसको खोजी गर्न छाडिदिनुहोस्। यी कुराहरूमा साँचो सान्त्वना हामी पाउन सक्दैनौँ, बरु परमेश्वरको अचुक कृपामा सान्त्वना पाउनुहोस्। अनि यो परमेश्वरको अचुक कृपा कहाँ प्रकट भएको छ? येशू ख्रीष्टको क्रुसमा। येशू ख्रीष्ट जिउँदो पानीको मुहान हुनुहुन्छ, येशू ख्रीष्ट बगिरहने फोहरा हुनुहुन्छ, उहाँले मात्र तपाईँको प्राणलाई साँच्चै सान्त्वना दिन सक्नुहुन्छ। यसकारण जिउँदो पानीको मूललाई त्यागेर पानी नरहने फुटेका त्यो कुण्डहरू आफ्नो निम्ति खन्ने प्रयास नगर्नुहोस्। ख्रीष्ट कहाँ आउनुहोस् र आफ्नो प्राणको लागि सान्त्वना पाउनुहोस्। प्रिय, जसले तपाईँलाई सृष्टि गर्नुभयो, तपाईँलाई बचाउनु भयो, जस्तो सुकै परिस्थितिमा पनि उहाँलाई प्रेम गर्नुहोस्, उहाँमा आनन्दित हुनुहोस् र तपाईँको अन्तिम श्वाससम्म उहाँको लागि बाँच्नुहोस्। पद 77 भन्छ, तपाईँको करुणा ममाथि रहोस् र म जीवित रहौँ, किनकि तपाईँको व्यवस्था मेरो आनन्द हो। ध्यान दिनुहोस्, भजनकारले यानि पापीलाई बचाउने अथवा अन्धकारबाट ज्योतिमा रूपान्तरण गर्ने अथवा दासबाट सन्तमा त्यो रूपान्तरण गर्ने त्यो सुरुको प्रारम्भिक करुणाको लागि यहाँ वृद्धि गरिरहेको छैन। होइन, भजनकारले परमेश्वरको त्यो अनगोइङ करुणा, जारी करुणाको लागि वृद्धि गरिरहेको छ। भजनकार भन्छ, तपाईँको करुणा म माथि रहोस्, म माथि छ, लेट इट बी देयर, लेट इट रिमेन अन मी, म माथि रहोस्। जुन करुणाले हामीलाई पापको दलदलबाट बाहिर निकाल्यो, परमेश्वर क्रोध र अनन्त नरकबाट हामीले बचायो, त्यही करुणाले हामी भरिँदै जानुपर्छ। त्यही करुणाले हामी भरिँदै जानुपर्छ। हामीले ख्रीष्टमा जीवित राख्न, उहाँको लागि बाँच्नको लागि दैनिक रूपमा परमेश्वर करुणाको खाँचो छ। अनि यो जीवन परमेश्वरको यस्तो प्रकारको जीवन परमेश्वरको व्यवस्थामाथिको हाम्रो आनन्दमा प्रकट हुनेछ। मलाई थाहा छ तपाईँहरूमध्ये धेरैले जीवनका लागि सत्यतामा पुस्तकसँगै आफ्नो बाइबल पढ्न थाल्नुभएको छ बिहान बिहानै, अनि त्यो एकदम राम्रो, धेरै राम्रो। तर म तपाईँलाई एउटा चेतावनी दिन चाहन्छु, तपाईँको दैनिक बाइबल अध्ययन केवल औपचारिकता वा त्यो एउटा लाइफलेस जीवन बिनाको त्यो कर्तव्य मात्र नहोस्। तपाईँ हरेक दिन एउटा धार्मिक दायित्व मात्र पुरा गरिरहनु भएको छैन, तपाईँ रिलिजियस ड्युटी फुलफिल गरिरहनु भएको छैन, त्यो कुरा ध्यान दिनुहोस्। बरु वचनमा भएको तपाईँको त्यो 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 वचन अध्ययन चाहिँ तपाईँको त्यो त्यो वचन अध्ययनको समय तपाईँको निम्ति आनन्दमय होस्। बाइबल पढाइ एउटा कामभन्दा पनि बढी होस्। चेकलिस्टमा हामीले त्यो टिक लगाए जस्तो नहोस्। वचन अध्ययनले तपाईँलाई पोषण दियोस्, तपाईँलाई ख्रीष्टसँग घनिष्ठ बनाओस्, र गौरव भार वा बोक्नुपर्ने त्यो जुवा जस्तो महसुस गर्नको साटो वचन अध्ययन तपाईँको निम्ति आनन्दको विषय बनोस्, जसरी भजनकारको लागि भइरहेको छ। र मेरो प्रार्थना यो प्रभुले यस वर्षभरि तपाईँको आनन्द, उहाँको वचनमाथिको तपाईँको आनन्द उहाँले बढाइदिनु भएको होस्। फेरि कुनै फल, कुनै पवित्रता, ईश्वर भक्ति पैदा नगरी सुसमाचारको सतहमा रहिरहनु पर्याप्त छैन। बरु अनुग्रह र सत्यतामा, सत्यताको त्यो गहिराईमा हामी डुब्नुपर्छ। हामीले हरेक दिन सुसमाचारमा अझ बढी आनन्द पाउनुपर्छ। हामीले यसको कदर गर्नुपर्छ र यसले हामीलाई रूपान्तरण गर्नुपर्छ। तपाईँको करुणा म माथि रहोस् र म जीवित रहन सकौँ। भजनकारले के बिन्ती गरिरहेको छ यहाँ? ऊ हरेक दिन क्रिस्चियन भएर जिउन चाहन्छ, हरेक दिन ऊ भक्तिको जीवन जिउन चाहन्छ, हरेक दिन ऊ जीवित पारेको व्यक्ति भएर जिउन चाहन्छ। अनि यो कुरा व्यवस्थामाथिको उसको आनन्दमा प्रकट हुन्छ। प्रिय, क्रुसको माध्यमबाट हामीमाथि खन्याएको परमेश्वरको कृपा र करुणाको कारण हामी हाम्रो मुक्तिदातामा आनन्द लिन सिक्नुपर्छ। उहाँ हाम्रो जीवनको मूलधारा हुनुहुन्छ, उहाँ हाम्रो खुवा हुनुहुन्छ, साँचो जीवनको स्रोत हुनुहुन्छ। तर पद 78 भन्छ, अहङ्कारीहरू शर्माउ परुन् किनकि अकारण तिनीहरूले मलाई हानि पुर्याउँछन्, तर म तपाईँको आदेशहरूमाथि ध्यान गर्नेछु। यानि भजनकारले अकारण घृणा र सत्तावट भोग्नु पर्यो। भजनकारले भोगेको सत्तावट र दुःख कष्टको स्रोत अहङ्कारीहरू थिए भनेर उसले आफूले यहाँनिर स्वीकारिरहेको छ। तर यी अहङ्कारीहरूको हुन् यहाँ, तिनीहरू ती हुन् जसले परमेश्वरलाई इन्कार गर्छ, उहाँको अस्तित्वलाई इन्कार गर्छ र उहाँको न्यायलाई व्यवस्था गर्छ। तिनीहरू आफ्ना पापहरूमा मरेका मानिसहरू हुन्। अहङ्कारीहरू अर्थात् घमण्डीहरू सर्पका सन्तान हुन् र पवित्र शास्त्रले हामीलाई बताउँदछ कि सर्पको सन्तानले स्त्रीको सन्तानलाई सधैँ सताउनेछ। कैनले हाबिललाई सताए, फारोले इस्राइलीलाई सताए, साउलले दाउदलाई सताए, रोमीहरूले येशूलाई सताए र चेलाहरूलाई समाजले सताए। आज पनि चर्चलाई सरकार र संसारले सताइरहेको छ। अहङ्कारीहरूको गलत त्यो कामप्रति भजनकारले यहाँ कसरी प्रतिक्रिया दिइरहेको छ? बदला लिनेको साटो तिनी प्रार्थनामा परमेश्वरतर्फ फर्कन्छन्। अहङ्कारीहरू शर्मा पर्न दिनुहोस् भने भजनकारले परमेश्वरसँग विन्ती गरिरहेको छ। यदि शर्म शब्दले यहाँनिर दुष्टहरूको अन्तिम इन्साफ वा अन्तिम दण्डलाई बुझाउँछ भने अन्तिम दिनमा परमेश्वरलाई नचिन्नेहरू अर्थात् घमण्डीहरू अहङ्कारीहरू साँच्चै शर्मा पर्नेछन् अर्थात् न्यायमा पर्नेछन्। तर भजनकारले यहाँ न्यायको लागि परमेश्वरले अहङ्कारीलाई दोषी ठहराइदिनुहोस् भने विन्ती गरिरहेको छैन। बरु तिनीहरूले भजनकारलाई अकारण बिना कारण त्यसै सताइरहेको हुँदा भजनकारमाथि लगाइएको त्यो आरोपहरू भएको नभएको त्यो कुरा त्यो परमेश्वरले हटाइदियो, तिनीहरूको झुटो आरोपहरू झुटको रूपमा पर्दाफास होस् भनेर यहाँ बिन्ती गरिरहेको छ, ताकि भजनकार विश्वासयोग्य भएर निर्वाध रूपमा परमेश्वरको सेवा गरिरहन सकौँ। सो प्रियहरू, हामीले यहाँबाट एउटा कुरा के सिक्नुपर्छ भने परमेश्वर यो संसारले हाम्रो मुक्तिदातालाई तिरस्कार गर्यो, यीशु ख्रीष्टलाई तिरस्कार गर्यो, र हामी उहाँको अनुयायीहरूलाई पनि यो संसारले तिरस्कार गर्नेछ। यो संसारबाट हामी सम्मानित हुने वा प्रेम पाउने आशा गर्न सक्दैनौँ। संसारले हाम्रो मुक्तिदातालाई घृणा गरे चाहिँ हामीलाई पनि घृणा गर्नेछ र तिरस्कार गर्नेछन् र गरून्, तिनीहरूले हामीले घृणा गरून्, हामीलाई तुच्छ ठारुन्, तिनीहरूले हामीलाई गाली गरून् र सताउन्, तिनीहरूले ख्रीष्टको खातिर झुटा कुराहरू गरून्। तर यी सबैको बावजुद पनि हामी आनन्दित हुन र हर्षित हुन सकौँ, किनभने हाम्रो सबैभन्दा महान इनाम स्वर्गमा छ। प्रेरितहरूले जस्तै हामीले पनि ख्रीष्टको नाउँको खातिर कष्ट भोग्न हामीलाई परमेश्वरले योग्य ठान्नु भएकोमा उहाँको प्रशंसा गरौँ। हामी आफ्नो अधिकारको माग गर्दै नारा जुलुसका साथ मैदान उत्रिँदैनौँ, बरु भजनकारले जस्तै हामी पनि परमेश्वरको न्यायमा भरोसा राख्दै उहाँतर्फ फर्कन्छौँ। यो युद्ध परमेश्वरको, यो युद्ध परमप्रभुको, उहाँले हाम्रो मुद्दा उठाउनुहुनेछ र उहाँको चुनिएकाहरूको बदला लिनुहुनेछ। तर जहाँसम्म हाम्रो कुरा छ, हाम्रो जिम्मेवारी कुरा छ, तपाईँ र म भने हाम्रो काम भनेको परमेश्वरको आदेशहरूमाथि ध्यान राख्नु हो। हामी उहाँको वचनमा उहाँका आज्ञाहरूमा मनन गरौँ, विशेष गरी कठिन समयमा, र हाम्रो प्राणको लागि प्रोत्साहन पाऊँ। हाम्रा शत्रुहरू शारीरिक हतियारहरू लिएर हामीसँगसित लड्नलाई तयार हुन्छन्, तर हामी आत्माका अस्त्रहरू अर्थात् परमेश्वरको वचन धारण गरेर तिनीहरूको प्रतिरोध गरौँ। सुप्रिय, जसले तपाईँलाई सृष्टि गर्नुभयो, तपाईँलाई बचाउनुभयो, जस्तो सुकै परिस्थितिमा पनि, खेदोको समय पनि, अरूहरूले तपाईँलाई अकारण सताउँदाखेरि पनि परमेश्वरलाई प्रेम गर्नुहोस्, उहाँमा आनन्दित हुनुहोस् र अन्तिम श्वाससम्म कुनै कम्प्रोमाइज बिना, कुनै सम्झौता बिना केवल परमेश्वरको लागि नै जिउनुहोस्। यदि तपाईँले त्यसो गर्ने क्रममा यदि अरू विश्वासीहरूले तपाईँलाई साथ दिएन भने पनि, अरू क्रिस्चियन भनाउँदाहरूले तपाईँलाई साथ दिएन भने पनि, तपाईँ भने ख्रिस्टलाई प्रेम गरिराख्नुहोस्, उहाँमा आनन्दित हुनुहोस् र उहाँको निम्ति जिउनुहोस्। यहाँनिर भजनकारलाई अरूले साथ नदिएको हामी देख्छौँ। पद 79 हेर्नुहोस् न, तपाईँको भय मान्नेहरू र तपाईँको कानुन बुझ्नेहरू मतर्फ फर्कुन्। भजनकार यहाँनिर परमेश्वरसँग प्रार्थना गरिरहेको छ, भजनकार कष्ट भएर गइरहेको छ, उसको पछि धेरै अहङ्कारीहरू छन्, उसको आलोचना गर्नेहरू, उसलाई टर्चर दिनेहरू, उसलाई सताउनेहरू छन्। तर भजनकारको लागि चिन्ताको कुरो, उसको कन्सर्नको कुरो के छ भने, ती मानिसहरू त सधैँ छन् उसको पछि, तर एटलिस्ट प्रभुको भय मान्नेहरू, उहाँको आज्ञा बुझ्नेहरू, क्रिस्चियन बनाउँदाहरू त एटलिस्ट उनीहरू त मतर्फ सहायताको निम्ति फर्किनुपर्ने हो, एटलिस्ट उनीहरूले त मलाई साथ दिनुपर्ने हो। तर उनीहरू पनि फर्किरहेको छैन, त्यस कारण भजनकारले परमेश्वरसँग बिन्ती गरिरहेका छन्। यो प्रार्थना हो, तपाईँको भय मान्नेहरू र तपाईँका कानुन बुझ्नेहरू मतर्फ फर्कौँ। प्रियहरू, क्रिस्चियन जीवन जिउने क्रममा समटाइम, कहिलेकाहीँ जब हामीलाई बनाउनु हुने र हामीलाई बचाउनु हुने परमेश्वरको लागि जिउँछौँ, र जब मानिसहरू हाम्रो खेदो गर्छन्, त्यतिको समयमा हामी कतिचोटि आफूलाई हामी एक्लो पाउँछौँ, र भजनकार जस्तै हामी परमेश्वर कहाँ हामी प्रार्थना गर्न पुग्छौँ। सो भजनकारले यहाँनिर आफ्ना जनहरूको, परमेश्वरको जनहरूको हृदय उतिर फर्काइदिउन् भनेर परमेश्वरसँग बिन्ती गर्दछ। केवल परमेश्वरले मात्र आफ्ना जनहरूको हृदयलाई त्यो प्रेम र सहयोगको त्यो भावना लिएर उहाँको जनहरूतर्फ फर्काउने बनाउन सक्नुहुन्छ। फेरि हामीले पनि भजनकारले जस्तै प्रार्थना गर्नुपर्छ। र चर्चमा एउटा कुरा के एक्सपेक्ट गरिन्छ भने, चर्च एउटा सानो स्वर्ग जस्तो हुनुपर्ने हो, अर्थात् त्यो अनन्तताको एकता होइन, त्यो त्यो आनन्द जुन हामी अनन्ततामा हामी एकदमै धेरै अनुभव गर्छौँ त्यसको पूर्वाभास होइन आज अहिले हुनुपर्ने हो, चर्चमा हुनुपर्ने हो, दाजुभाइहरू एकतामा मिलेर बस्नु कति भलो र मनोहर कुरा हो भनेर हामीलाई भजन सङ्ग्रहले नै भन्दछ। जब एउटा क्रिस्चियन भक्तिको जीवन जिउन खोजिरहेको हुन्छ, उसको पछाडि शत्रुहरू हुन्छन्, अहङ्कारी हुन्छन्, उसलाई अरू क्रिस्चियनले साथ दिनुपर्ने हो, तर अक्सर त्यो भइरहेको छैन। चर्च अक्सर विभाजनको अदृश्य पर्खालले भरेको छ र भाइलाई भाइबाट र बहिनीलाई बहिनीबाट त्यो अलग गरिरहेको छ, त्यहाँ मनमुटाव छ, त्यहाँ एकता छैन, त्यो प्रेम सेलाएर गइरहेको छ। तर प्रिय तपाईँ र म भने भजनकार झैँ भजनकारको स्थानमा हामी हुन सकौँ, यो बिन्ती गर्ने व्यक्तिहरू तपाईँ र म हुन सकौँ, यो एकता खोज्ने साथ खोज्ने क्रिस्चियन एउटा एकता खोज्ने व्यक्तिहरू तपाईँ र म हुन सकौँ। सो के तपाईँ अरू क्रिस्चियनहरूलाई दुःख कष्टको समयमा मद्दत गर्न सक्नुहुन्छ? के तपाईँ सङ्घीय क्रिस्चियनहरूको लागि प्रोत्साहन र त्यो सहायताको स्रोत हुनुहुन्छ? के तपाईँ सताइएको क्रिस्चियनको लागि प्रार्थना गर्नुहुन्छ? के तपाईँ चर्च आउन नसकेका एकल क्रिस्चियनहरू वा आफ्नै परिवारद्वारा सताइएकोलाई सम्झनुहुन्छ? के तपाईँ कष्ट भोगिरहेका क्रिस्चियनहरू कहाँ पुग्नुहुन्छ र तिनीहरूको खाँचोको समयमा मद्दत प्रार्थना साथै आफ्नो उपस्थिति जनाउनुहुन्छ? भजनकारले खोजेको प्रार्थनाको उत्तर के तपाईँ भन्नुहुन्छ? के तपाईँ प्रभुको भय मान्ने र उहाँको कानुनहरू बुझ्ने व्यक्ति हो? कष्टमा परेको मानिसहरू, तपाईँको कष्टमा परेको मानिसहरूलाई सेवा गर्नु तपाईँको जिम्मेवारी हो। र अन्तिम पदले भन्छ, तपाईँको आज्ञाहरूमाथि म निष्कोट रहन सकौँ र मलाई लज्जित हुन नपरोस्। यहाँ निष्कोटको अर्थ खोट रहित सिद्ध भन्ने हुन्छ। भजनकार परमेश्वरको आज्ञाहरूमा निर्दोष रहन चाहन्छन्। अर्को शब्दमा भन्यो भने तिनी आफ्नो हृदय परमेश्वरको वचनसित पूर्णतया त्यो मेल खाएको घुलमिल भएको हेर्न चाहन्छ। परमेश्वरको वचन भन्छ आफ्नो हृदय राम्रो असल र स्थिर भएको चाहन्छ, किनभने यदि हृदय ठिक छ भने त्यो व्यक्ति सामान्यतया ठिक हुन्छ, किनकि हृदय जीवनको मूल हो, यो हाम्रो जीवनको नाभिक हो, मानिसको जीवनको ड्राइभिङ सिट हो हृदय। यदि हृदय ठिक छैन भने हामी जे गरे पनि, यो केवल हामीले गरेको सबै असल कार्यहरू समेत पनि हृदय ठिक छैन भने यो हल्ला मचाउने घन्टी बाहेक अरू केही हुन सक्दैन। न्यायको दिनमा हृदय ठिक छैन भने सबै कपटहरू प्रकट गरिनेछ। त्यस कारण भजनकारले परमेश्वरको आज्ञाहरूप्रति ऊ निष्खोट रहन चाहन्छ। अङ्ग्रेजीमा ऊ साउन्ड हार्ट, एउटा साउन्ड स्वस्थ हृदयको निम्ति प्रार्थना गरिरहेको छ, ताकि ऊ लज्जित हुन नपरोस्। प्रिय, हाम्रो हृदय ठिक हुनुपर्छ, हाम्रो सारो हृदयले हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ र हामीले परमेश्वरलाई प्रेम गरेको कारण हामी जे गर्छौँ हामीले गर्नुपर्ने हुन्छ। हाम्रो हृदय परिवर्तन हुनुपर्छ। हाम्रो मुखको स्वीकार काफी छैन, हाम्रो हृदयबाटै परिवर्तन आवश्यक छ। हामीले हाम्रो हृदय जाँच्न परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। हे परमेश्वर, मलाई जाँच्नुहोस्, मेरो हृदयलाई जाँच्नुहोस्, मलाई जाँच्नुहोस् र मेरो चिन्तालाई जाँच्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्, ताकि मलाई लज्जित हुन नपरोस्। अर्को शब्दमा भन्यो भने न्यायको दिनमा ममा आत्मविश्वासको कमी नहोस्। त्यसैले प्रियहरू, चार्ल्स ब्रिजेसले भने चाहिँ आफ्नो निर्णय, तपाईँको आफ्नो छनौट, रोजाई, मनको त्यो भावना, दैनिक चालचलनलाई ध्यानपूर्वक जाँच्नुहोस्, परीक्षण गर्नुहोस् र जहाँ कमजोरी भेटिन्छ त्यहाँ ख्रिस्टको रगत लगाउनुहोस् र जसले छली र पापी हृदयको रोगहरूको लागि महान औषधिको रूपमा काम गर्छ, ख्रिस्टको रगतलाई लगाउनुहोस्। सुप्रियहरू, आफ्नो प्राणलाई हल्का रूपमा नलिनुहोस्, प्रिय परमेश्वरलाई हल्का रूपमा नलिनुहोस्। जसले तपाईँलाई सृष्टि गर्नुभयो, आकार दिनुभयो, बचाउनु भयो र अनुग्रह दया देखाउनु भयो, उहाँले तपाईँको जीवनमा व्यक्तिगत रूपमा चासो राख्नुभएको छ, उहाँलाई छाडेर अन्य देवी देवताहरूको पछि नलाग्नुहोस्, उहाँलाई डाही नबनाउनुहोस्, जीवनको स्रोत र सबै सान्त्वना र सन्तुष्टिको स्रोत उहाँलाई नत्याग्नुहोस्। मैले सुरुमा उल्लेख गरेको व्यक्ति भारतको लद्दाख बचाउनु एक व्यक्ति जस्तो तपाईँको अन्त नहोस्। तपाईँको जीवन वचनको नकारात्मक उदाहरण नबनोस्। फलाना जस्तो व्यक्तिले परमेश्वर अनुग्रह नलताऊ भनेर उल्लेख हुने मानिसमा तपाईँ नपर्नुहोस्। अनन्तसम्म तपाईँ ख्रिस्टमा स्थिर रहनुहोस्। न्यायको दिनमा तपाईँ र म हामी कोही पनि शर्मित हुन नपरोस्। न्यायको दिनमा हामी निष्कोट भेटाइन सकौँ। 2025 सालको हामी यो पहिलो महिनाको दोस्रो हप्तामा आइपुगिसकेका छौँ र यो वर्ष पनि छिट्टै बित्नेछ। जीवन छोटो छ, यहाँनिर विलम्ब गर्ने समय छैन। न्याय आउँदैछ, अनन्तता नजिकिँदैछ, ख्रिस्ट फेरि फर्की आउँदैछ र उहाँ फर्की आउनुहुँदाखेरि उहाँलाई हामी सबैलाई विश्वास योग्य भेटाउनु, हामीलाई बनाउनु हुने र हामीलाई बचाउने परमेश्वरको निम्ति हामी जिउँ, उहाँमा हामी आनन्दित हौँ र उहाँलाई प्रेम गरौँ। जस्तोसुकै परिस्थिति पनि खेदो सताउ कष्ट सङ्कष्ट अभाव जुनै पनि परिस्थितिमा जो अन्तसम्म विश्वास मिस्ती रहन्छ ख्रिस्टले भन्नुभएको छ त्यसको उद्धार हुनेछ। अनुसार प्रार्थना गरौँ।